जहरा जैदी और साथी रेडियो तेहरान के सभी श्रोताओं की सेवा में सलाम प्रस्तुत करते हैं। श्रोताओं, आज भी अपने कार्यक्रम का आरंभ हम कुरान मजीद की पवित्र आयतों की तिलावत और उनके अनुवाद से करेंगे। आज के कार्यक्रम में आप सूरह इसरा की 7वीं, 8वीं और 9वीं आयतों की तिलावत और अनुवाद सुनेंगे कारी सईद तूसी से।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها فإذا جاء وعد الآخرة ليسوءوا وجوهكم وليدخلوا المسجد كما دخلوه أول مرة وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا عسى ربكم أن يرحمكم وإن عدتم عدنا وَجَعَلْنَا جَهَنَّمَ لِلْكَافِرِينَ حَصِيرًا إِنَّ هَذَا الْقُرْآنَ يَهْدِي لِلَّتِي هِيَ ويبشر المؤمنين الذين يعملون الصالحات أن لهم أجرا كبيرا صدق الله العلي العظيم
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، یدی تم کوئی بھلائی کرو گے تو وہ اپنے لیے ہی کرو گے، اور یدی کوئی برائی کرو گے تو وہ بھی اپنے لیے ہی کرو گے، تو جب دوسرا وچن پورا ہونے کو آئے گا تو ایک شکتیشالی گٹ آئے گا جس کے لوگ تمہارے چہروں کو برا بنا دیں گے اور مسجد الاقصی میں پروشت ہو جائیں گے جس پرکار سے کہ وہ پہلی بار پروشت ہوئے تھے، اور وہ جس وستو کو بھی اپنے نینترن میں لیں گے اسے بڑی کٹھورتا سے تباہ کر دیں گے، شاید تمہارا پالنہار تم پر دیا کرے، اور یدی تم پلٹ آئے تو ہم بھی پلٹ آئیں گے، اور ہم نے نرک کو کافروں کے لیے ایک کڑا کارواس بنایا ہے، نشچت روپ سے یہ قرآن سب سے سدرڑھ راہ کی اور مارگ درشن کرتا ہے، اور بھلے کرم کرنے والے ایمان والوں کو یہ شبھ سوچنا دیتا ہے کہ ان کے لیے بڑا بدلہ ہے۔
یہ ریڈیو تہران کی ہندی سیوہ ہے، شروتاؤں میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارے یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9800 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، ہماری ویب سائٹ ہے parstoday.ir/hi، واٹس ایپ پر ہمارا نمبر ہے 00989035065492۔ श्रोताओ, आज बुधवार इस मंथ की 2, शाबान की 11 और फरवरी की 21 तारीख। हमारी इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा इस प्रकार है। आप सबसे पहले विश्व समाचार सुनेंगे, जिसके बाद कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में प्रस्तुत किया जाएगा। राजनीतिक चर्चा के बाद आप सुनेंगे हमारा साप्ताहिक कार्यक्रम आशा की किरण, और उसके बाद प्रस्तुत किया जाएगा हमारी समय की सभा का अंतिम कार्यक्रम आजकल। तो श्रोताओ, यह है हमारी समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ क्षणों बाद आप सुनेंगे अंतर्राष्ट्रीय समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओ, अब मरियम मेहरदादी और अहमद अब्बास से सुनिए विश्व समाचार।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने कहा कि गैस पाइपलाइन पर ज़ायनी शासन के आतंकी हमले के 2 घंटे बाद ही मरम्मत का काम पूरा करके सप्लाई बहाल कर दी गई। गजा में संघर्ष विराम का प्रस्ताव वीटो किए जाने पर अमेरिका के खिलाफ प्रतिक्रियाएं आ रही हैं। संयुक्त राष्ट्र संघ ने कहा कि गजा में 5 लाख लोग भूखमरी की कगार पर हैं। भारत में किसानों और पुलिस के बीच झड़पों में कथित तौर पर एक व्यक्ति की मौत हो गई है। और अब आप विस्तार से समाचार सुनिए।
इस्लामी गणराज्य ईरान के पेट्रोलियम मंत्री जवाद ओजी ने कहा कि गैस पाइपलाइन में धमाके के 2 घंटे के भीतर ही संबंधित अधिकारियों और टेक्नीशियनों ने मिलकर पाइपलाइन की मरम्मत की और सप्लाई बहाल कर दी। उन्होंने बताया कि ये ज़ायनी शासन की आतंकी हरकत थी जो सफल नहीं हुई, क्योंकि मुख्य पाइपलाइन को नुकसान नहीं पहुंचा, बल्कि इसकी कुछ शाखाएं निशाना बनी। जवाद ओजी ने मंत्रिमंडल की बैठक के अवसर पर पत्रकारों से बातचीत में कहा कि दुश्मन चाहता था कि घरों को जाने वाली गैस की सप्लाई अवरुद्ध हो जाए, लेकिन हमारी पहले से तैयारी थी और दुश्मन की इस दुष्ट हरकत को नाकाम बना दिया गया। उन्होंने बताया कि शहरों और गांवों की गैस सप्लाई प्रभावित नहीं होने पाई। पेट्रोलियम मंत्री ने पाकिस्तान को गैस निर्यात के बारे में बताया कि 7वीं पाइपलाइन असलुए से चाबहार तक बिछा दी गई है और इस गैस पाइप का 1 भाग निर्यात के लिए है। उन्होंने बताया कि ये 56 इंच की गैस पाइपलाइन है जो रोजाना 12 करोड़ घन मीटर गैस स्थानांतरित कर सकती है और इसका एक हिस्सा पाकिस्तान को निर्यात किया जाएगा। उन्होंने कहा कि दोनों देशों ने 10 साल पहले यह समझौता किया था, लेकिन पाबंदियों की वजह से पाकिस्तानियों ने इस पर काम नहीं किया, लेकिन अब पाकिस्तान से बातचीत हुई है और वे इस परियोजना को अमली जामा पहनाने के लिए तैयार हैं और हमारी भी तैयारी पूरी है।
गजा में तत्काल युद्ध विराम के संबंध में पेश किए प्रस्ताव को अमरीका ने वीटो कर दिया। अमरीकी वीटो के कारण ही यह प्रस्ताव पारित नहीं हो पाया। गजा पट्टी में युद्ध विराम के संबंध में यह तीसरा प्रस्ताव है जिसे अमरीका ने वीटो करके पारित होने से रोक दिया। राष्ट्रसंघ में फिलिस्तीन के प्रतिनिधि रियाज मंसूर ने अमरीका के इस काम की कड़े शब्दों में निंदा की है। उन्होंने इसको बहुत ही खतरनाक काम बताया है। फिलिस्तीन के प्रतिनिधि रियाज मंसूर के अनुसार ये वीटो अमरीका की ओर से इसराइल के समर्थन का एक अन्य उदाहरण है। उन्होंने कहा कि अमरीकी वीटो का संदेश यह है कि ज़ायनी शासन गजा में फिलिस्तीनियों का अभी और नंदसंगार कर सकता है। इस बारे में क्यूबा के राष्ट्रपति कहते हैं कि गजा में फिलिस्तीनियों के जनसंगार में अमरीका इसराइल के साथ है। राष्ट्रसंघ में कतर के प्रतिनिधि ने इस बात पर खेद जताया है कि सुरक्षा परिषद अल्जीरिया की ओर से पेश किए गए प्रस्ताव को पारित कराने में विफल रही। सैफ आल सानी ने कहा कि रफा पर हमले की धमकी क्षेत्र में अस्थिरता और अशांति को बढ़ाएगी। उल्लेखनीय है कि गजा में तत्कालीन संघर्ष विराम के प्रस्ताव को अमेरिका ने इस हालत में वीटो किया है कि जब गजा में शहीद होने वाले फिलिस्तीनियों की संख्या बढ़कर 29,195 हो गई है।
ज़ायनी संचार माध्यमों ने यह बात स्वीकार की है कि यमनियों के हमलों के कारण इसराइल की सारी बंदरगाहों को नुकसान पहुंचा है। तस्नीम न्यूज एजेंसी के अनुसार एक ज़ायनी चैनल ने अपनी रिपोर्ट में बताया कि लाल सागर में यमनियों के हमलों के कारण इसराइल की अर्थव्यवस्था चरमरा रही है। इन हमलों ने ज़ायनियों और उसके साथ सहयोग करने वालों की समुद्री परिवहन कंपनियों को बहुत नुकसान पहुंचाया है। इसी सूत्र के अनुसार अब ज़ायनी मालवाहक जहाज अपने गंतव्य तक पहुंचने के लिए बाबुल मंदब जमलमरू मध्य का प्रयोग न करके दूसरे रास्तों का प्रयोग कर रहे हैं, जिसमें उनको बहुत अधिक समय और ईंधन खर्च करना पड़ रहा है। इस प्रकार से वे जहाज जिनको अवैध ज़ायनी शासन तक पहुंचने में एक सप्ताह का समय लगता था, 3 सप्ताहों से अधिक समय में अपने गंतव्य तक पहुंच पा रहे हैं। हैफा बंदरगाह के प्रबंधक टेल गोल्ड शेताइन ने बताया कि सुरक्षा कारणों से अब बीमा कंपनियां कंटेनरों पर अधिक शुल्क लगा रही हैं। वर्तमान परिस्थितियों में बीमे की लागत 65% अधिक हो चुकी है।
संयुक्त राष्ट्रपति संघ के मानवीय सहायता संबंधी मामलों के समन्वयक मार्टिन ग्रिफिथ्स ने कहा कि गजा में 5 लाख इंसान भूखमरी की कगार पर हैं और उनके पास जरूरत की बुनियादी चीजें हैं, जैसे खाना, पानी और दवा भी नहीं है। ग्रिफिथ्स ने कहा कि गजा के लोग जिस वंचितता का सामना कर रहे हैं वो बड़ी क्रूर और गहरी है, और मानवीय सहायता की कितनी ही बड़ी मात्रा हो उनके लिए पर्याप्त नहीं है। उन्होंने कहा कि गजा पर काबिज ताकत के तौर पर इसराइल से मांग की गई है कि वो मानवीय सहायता पहुंचाने का रास्ता साफ करे, लेकिन वो कुछ सुनने को तैयार नहीं है। संयुक्त राष्ट्र संघ के अधिकारी ने गजा पट्टी में पूरे के पूरे मोहल्ले पूरी तरह मिटा दिए गए हैं। उन्होंने G20 के सदस्य देशों से, जो ब्राजील में अपनी बैठक कर रहे हैं, मांग की कि वे अपने राजनीतिक प्रभाव का इस्तेमाल करें और इस जंग को रोकवाकर गजा के निवासियों की जान बचाएं। उन्होंने G20 के सदस्य देशों से कहा कि आपकी खामोशी और कोई कदम न उठाना गजा में और भी बच्चों और महिलाओं के कब्र में पहुंच जाने का कारण बनेगा।
अंतर्राष्ट्रीय न्याय अदालत IJC ने फिलिस्तीनी धरती पर इसराइल के 57 साल के कब्जे के खिलाफ सुनवाई की। सुनवाई के दौरान दक्षिणी अफ्रीका के प्रतिनिधि ने कहा कि फिलिस्तीनियों के अधिकारों को बार बार नकार रहे इसराइल ने गजा में IJC के आदेश सहित अंतर्राष्ट्रीय कानूनों की धज्जियां उड़ा दी हैं। प्रतिनिधि ने अदालत से कहा कि इसराइल के कब्जे को गैर कानूनी करार दिया जाए। दूसरी ओर ज़ायनी शासन के प्रधानमंत्री बिन्यामिन नेतन्याहू पर युद्ध का जुनून सवार है और उन्होंने हमास के पास मौजूद इसराइली कैदियों की रिहाई के लिए हमास की शर्त मानने से इनकार किया है। एक बयान में इसराइली प्रधानमंत्री ने कहा कि हम अंदर और बाहर से दबाव में हैं कि अपने लक्ष्य पूरे किए बिना ही जंग खत्म करें और किसी भी कीमत पर कैदियों की रिहाई का समझौता कर लें, लेकिन हम कैदियों की रिहाई के लिए हमास की शर्त नहीं मान सकते।
ज़ायनी शासन ने सीरिया की राजधानी दमिश्क के कफर सूसा इलाके पर मिसाइल हमला करके कम से कम 3 लोगों को शहीद कर दिया। कफर सूसा एक आवासीय इलाका जिसे ज़ायनी शासन ने निशाना बनाया है। इस हमले में निशाना बनने वाली इमारत के अलावा करीब की एक अन्य इमारत को भी नुकसान पहुंचा है। सीरिया के रक्षा मंत्रालय ने एक बयान में इसराइल के इस हमले की निंदा करते हुए बताया कि स्थानीय समय के अनुसार सुबह 9:40 पर यह हमला गोलान हाइट्स के इलाके की तरफ से हुआ जो ज़ायनी शासन के कब्जे में है। हमले में कई मिसाइल इस्तेमाल किए गए। इससे पहले अलमयादिन टीवी चैनल के पत्रकार ने बताया था कि कफर सुसा के इलाके में एक अपार्टमेंट पर 4 मिसाइल फायर किए गए हैं।
यमन की सेना ने अमेरिका और ज़ायनी शासन के जहाजों पर फिर हमला किया। इरना की रिपोर्ट के अनुसार यमन की सशस्त्र फोर्सेस के प्रवक्ता यहया सरीन ने बताया कि देश की सेनाओं ने कुछ ड्रोन विमानों की सहायता से लाल सागर और अरब सागर में अमेरिका के युद्ध पोत को निशाना बनाया। उन्होंने कहा कि हमारी सेना ने अदन की खाड़ी में इसराइल के MSC सिल्वर नामक जहाज पर कई मिसाइल दागे। यहया सरीन के अनुसार अवैध ज़ायनी शासन के दक्षिणी क्षेत्र के ईलात नामक क्षेत्र में शत्रु के अति संवेदनशील स्थानों पर ड्रोन से हमला किया गया। यमन की सेना के प्रवक्ता ने कहा कि ये सारे हमले फिलिस्तीनियों के समर्थन में और अमेरिका एवं ब्रिटेन की ओर से यमन पर की जाने वाली कार्यवाही के जवाब में किए गए हैं। यमन की सेना ने फैसला किया है कि जब तक ज़ायनी शासन गजा में अपने हमले नहीं रोकता उस समय तक वो लाल सागर में ज़ायनी जहाजों या ज़ायनी शासन की ओर जाने वाले जहाजों पर अपने हमले जारी रखेंगे।
भारत में किसानों का आंदोलन जारी है और पंजाब और हरियाणा के शंभू बॉर्डर पर बुधवार दोपहर सुरक्षा बलों की ओर से किसानों पर आंसू गैस के गोले फायर किए गए हैं। मीडिया में आ रही खबरों, तस्वीरों और वीडियोस में देखा जा सकता है कि हर जगह धुआं और अफरा तफरी का माहौल है और तस्वीरों में आंसू गैस के गोले दागे जाने की आवाजें भी सुनी जा सकती हैं। उधर खनौली में हरियाणा पंजाब की सरहद पर तनाव है। वहां कुछ युवकों के घायल होने की खबर है। संयुक्त किसान मोर्चा के लीडर जगजीत सिंह डल्लेवाल ने कहा है कि पुलिस मार्च कर रहे हैं, किसान नेताओं पर आंसू गैस के गोले दागे गए हैं। पंजाब हरियाणा की सीमा पर स्थित खनौरी बॉर्डर पर एक किसान की कथित तौर पर गोली लगने से मौत हो गई है। पटियाला के रजिंदरा अस्पताल के चिकित्सा अधीक्षक डॉक्टर हरनाम सिंह रेखी ने पुष्टि की है कि किसान आंदोलन के दौरान खनौरी बॉर्डर पर कथित गोलीबारी में 24 वर्षीय शुभकरण सिंह की मौत हो गई है। उन्होंने कहा कि मौत का प्राथमिक कारण सिर के पीछे गोली लगना है। उन्हें मृत अवस्था में पटियाला के राजेंद्रा सरकारी मेडिकल कॉलेज और अस्पताल लाया गया था। उन्होंने कहा कि विस्तृत जानकारी पोस्टमार्टम के बाद ही सामने आएगी। शव को अस्पताल की मॉर्चरी में रखवाया गया है। अस्पताल के मुताबिक शुभकरण सिंह बठिंडा जिले के बालोन गांव के रहने वाले थे। किसान नेताओं ने इस मामले में समाचार एजेंसियों से बात की। किसान नेता पंडरे ने कहा कि जब आप हमारे सीधे लड़के मारेंगे तो शांति कहाँ से रहती है। केंद्रीय मंत्री अर्जुन मुंडा से जो कहा गया वो तो उन्होंने किया नहीं। बातचीत के लिए हम कभी इनकार नहीं करते। सरकार उसके लिए माहौल बनाए। जब हमारे लोग शहीद हो रहे हैं तो बातचीत उचित नहीं होती। हरियाणा पुलिस ने एक्स पर लिखा है कि अभी तक प्राप्त जानकारी के अनुसार आज किसान आंदोलन में किसी भी किसान की मृत्यु नहीं हुई है। और इसी के साथ रेडियो तेनान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोतो, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। आज दुनिया में शांति व सुरक्षा स्थापित करने में राष्ट्र संघ व सुरक्षा परिषद अपने दायित्वों का जो निर्वाह नहीं कर पा रहे हैं वो स्वयं सुरक्षा परिषद के ढांचे में मौजूद कमियां हैं और जिनमें से एक वीडियो का अधिकार है। आज वीडियो का न्यायपूर्ण अधिकार ही फिलिस्तीन के हजारों मजलूम व निर्दोष लोगों की हत्या का कारण बन रहा है। अल्जीरिया द्वारा पेश किए गए प्रस्ताव का अमेरिका द्वारा वीटो किए जाने को इसी परिप्रेक्ष्य में देखा जा सकता है। गजा में फिलिस्तीनियों के खिलाफ इसराइल के अपराध हालिया दशक में सबसे बड़े अपराधों में बन गए हैं, इसलिए कई लोग इसे नरसंहार कहते हैं और इसकी तुलना द्वितीय विश्व युद्ध में नाजी जर्मन नेता एडॉल्फ हिटलर के अपराधों से करते हैं। इस संबंध में ब्राजील के राष्ट्रपति ने चेतावनी दी है कि गजा पट्टी में फिलिस्तीनी जनता के साथ जो कुछ हो रहा है वो हिटलर के समय को छोड़कर किसी अन्य ऐतिहासिक काल में नहीं हुआ है। भारत की केंद्र सरकार और किसानों के मध्य विवाद अभी खत्म नहीं हुआ है। अभी भी किसान दिल्ली पहुंचने का प्रयास कर रहे हैं। शंभू सीमा पर किसानों और सुरक्षा बलों के बीच झड़प होने और ड्रोन से आंसू गैस के गोले छोड़े जाने के समाचार हैं। ये थे हमारी आज की चर्चा के विषय। आज दुनिया में शांति व सुरक्षा स्थापित करने में राष्ट्र संघ व सुरक्षा परिषद अपने दायित्वों का जो निर्वाह नहीं कर पा रहे हैं वो स्वयं सुरक्षा परिषद के ढांचे में मौजूद कमियां हैं और जिनमें से एक वीटो का अधिकार है। आज वीटो का न्यायपूर्ण अधिकार ही फिलिस्तीन के हजारों मजलूम व निर्दोष लोगों की हत्या का कारण बन रहा है। अल्जीरिया द्वारा पेश किए गए प्रस्ताव का अमेरिका द्वारा वीटो किए जाने को इसी परिप्रेक्ष्य में देखा जा सकता है। समीक्षा पेश करें साथ ही कायम रिजवी।
गजा में तत्काल संघर्ष विराम के ताजा प्रस्ताव को अमेरिका ने वीटो कर दिया है।
امریکی کریا کلاپ یہ بتاتے ہیں کہ فلسطینیوں کے جنسنہار میں وہ اویز زائونی شاسن کے ساتھ کھڑا ہے. یہی کارن ہے کہ اس نے اسرائیل کے سمرتھن میں غزہ میں تتکال سنگھرش ویرام کے تازہ پرستاؤ کو ویٹو کر دیا. عرب دیشوں کا پرتندھتو کرتے ہوئے الجیریا کی اور سے سنیوکت راشٹر سنگھ کی سرکشا پریشد میں غزہ یدھ میں تتکال سنگھرش ویرام کو لے کر ایک پرستاؤ پیش کیا گیا تھا. منگلوار کو سرکشا پریشد میں ہونے والی بیٹھک میں اس پرستاؤ کے سدسیوں کی اور سے پرستاؤ کے پکش میں ادھکان سدسیوں نے متدان کیا لیکن امریکہ نے اس کو ویٹو کر دیا. امریکہ کا پچھلگو ہونے کے کارن برٹن نے اس متدان میں نکاراتمک ووٹنگ کی. جب سے غزہ پر زائونیوں نے اپنے پاشوک حملے آرمبھ کیے ہیں اس سمے سے اب تک ان حملوں کو رکوانے کے ادیش سے وشو سمودائے کی اور سے تین بار پرستاؤ لائے جا چکے ہیں. ان تینوں پرستاووں کو امریکہ نے ویٹو کر کے دکھا دیا ہے کہ غزہ یدھ میں وہ کس کے ساتھ ہے. سنیوکت راشٹر سنگھ میں امریکہ کی وشیش دوت نے دعویٰ کیا ہے کہ الجیریا کی اور سے پیش کیا گیا پرستاؤ واستو میں بندیوں کے آدان پردان کے سمجھوتے کے مارگ کی بادھا تھا. اس پر اپنی پرتکریا میں سنیوکت راشٹر سنگھ میں فلسطینیوں کے پرتندھی ریاض منصور نے امریکی ویٹو کی کڑی نندا کی. انہوں نے اس کو بہت ہی خطرناک کام بتایا ہے. انہوں نے کہا ہے کہ اس سے فلسطینیوں کے جن سنہار میں وردھی ہوگی. امریکہ نے ایسی حالت میں غزہ میں تتکال سنگھرش ویرام کے پرستاؤ کو ویٹو کیا ہے کہ جب غزہ میں شہید ہونے والے فلسطینیوں کی سنکھیا 29,000 کو پار کر چکی ہے. دوسری بات یہ ہے کہ امریکہ کی اور سے یہ پرستاؤ اس صورت میں ویٹو کیا جا رہا ہے کہ جب اویز زائونی شاسن غزہ کے رفع نگر پر حملے کی تیاری کر رہا ہے. یہ غزہ کا ایسا کھیتر ہے جہاں پر لاکھوں فلسطینی اس سمے موجود ہیں. رفع میں ورتمان سمے میں موجود فلسطینیوں کی سنکھیا 14,00,000 سے ادھک بتائی جا رہی ہے. ان میں بہت سے فلسطینی ان استھانوں سے بھاگ کر یہاں پر پناہ لیے ہوئے ہیں. ان کے بھوش کو لے کر لوگوں میں گمبھیر چنتائیں پائی جاتی ہیں. اگر دھیان سے دیکھا جائے تو 7 اکتوبر کے بعد سے اب غزہ میں شہید اور گھائل ہونے والے فلسطینیوں کی سنکھیا لگ بھگ 1,00,000 ہو رہی ہے. وہاں پر 29,000 سے ادھک فلسطینی شہید ہو چکے ہیں جبکہ گھائلوں کی سنکھیا 70,000 کو پار کر چکی ہے. واسوکتا یہ ہے کہ سرکشا پریشد میں پرستاؤ کو ویٹو کر کے امریکہ فلسطینیوں کے جن سنہار کے لیے اسرائیل کا ہاتھ کھلا رکھنا چاہتا ہے. اس کام سے جہاں ایک اور تو غزہ میں انفراسٹرکچر کو پوری طرح سے نشٹ کیا جا سکے گا وہیں پر دوسری اور فلسطینیوں کو اپنی ماتر بھومی سے دوسرے استھانوں کی اور پلائن کرنے پر بھی وش کیا جا سکے گا. یہ وہ مدعا ہے جو زائونی ادھیکاریوں کے دماغ میں کافی پہلے سے ہے اور حالیہ مہینوں کے دوران اس کی سگ بگاہٹ بھی سنائی دی ہے. زائونی چاہتے ہیں کہ آرتھک سہایتا کی آڑ میں غزہ واسیوں کو مصر یا جارڈن میں پلائن کرنے کے لیے مجبور کیا جائے. اس کا ورودھ فلسطینیوں اور شیتری دیشوں کی اور سے کیا جا رہا ہے. ایسے میں زائونیوں اور اس کے کھلے سمرتھکوں امریکہ ایوم برٹن کی چالوں کو کسی بھی صورت میں اندیکھا نہیں کیا جا سکتا.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کارکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. کارکرم راجنیتک چرچا.
غزہ میں فلسطینیوں کے خلاف اسرائیل کے اپرادھ حالیہ دشک میں سب سے بڑے اپرادھوں میں بن گئے ہیں. اس لیے کئی لوگ اسے نرسنہار کہتے ہیں اور اس کی تلنا دوتیہ وشو یدھ میں نازی جرمن نیتا ایڈالف ہٹلر کے اپرادھوں سے کرتے ہیں. اس سمبندھ میں برازیل کے راشٹرپتی نے چیتاونی دی ہے کہ غزہ پٹی میں فلسطینی جنتا کے ساتھ جو کچھ ہو رہا ہے وہ ہٹلر کے سمے کو چھوڑ کر کسی ان ایتہاسک کال میں نہیں ہوا ہے. ساتھ ہی اختر عباس.
غزہ میں فلسطینیوں کے خلاف اسرائیل کے اپرادھ حالیہ دشکوں میں سب سے بڑے اپرادھوں میں بن گئے ہیں، اسی لیے کئی لوگ اسے نرسنہار کا نام دے رہے ہیں. اس کی تلنا دوتیہ وشو یدھ میں نازی جرمن نیتا ایڈولف ہٹلر کے اپرادھوں سے کر رہے ہیں. اس سمبندھ میں برازیل کے راشٹرپتی لوئس اناسیو لولا دا سلوا نے چیتاونی دی ہے کہ غزہ پٹی میں فلسطینی جنتا کے ساتھ جو ہو رہا ہے وہ ہٹلر کے سمے کو چھوڑ کر کسی انیہ ایتہاسک کال میں نہیں ہوا تھا. انہوں نے زور دیا کہ غزہ میں جو ہو رہا ہے وہ یدھ نہیں ہے، یہ نرسنہار ہے اور ایڈولف ہٹلر کے کرتیوں کی یاد دلاتا ہے. دا سلوا نے زور دیا کہ اسرائیل کا نرسنہار ہٹلر جیسا ہے. غزہ کے خلاف اسرائیلی امریکی یدھ میں اب تک 28,000 سے ادھک فلسطینی، جن میں کئی مہیلائیں اور بچے شامل ہیں، شہید ہو چکے ہیں جبکہ 69,000 سے ادھک گھائل ہو چکے ہیں. اسرائیلی حملوں میں ادھکانش اسپتالوں اور چکتسا کیندروں کو نشانہ بنایا گیا ہے اور نشٹ کر دیا گیا ہے. ساتھ ہی اسرائیلی حملوں کے کارن غزہ کو دی جانے والی سہایتا گتیویدھیاں بادھت ہو گئی ہیں اور یہاں تک کہ بند بھی ہو گئی ہیں. اس سندر میں وشو سواستھ سنگھن نے گھوشنا کی ہے کہ اسرائیل نے اس سنگھن کے سدسیوں کو ناصر اسپتال میں پرویش کرنے اور اس کی استھتی کی جانچ کی انومتی نہیں دی ہے. یہ اسپتال دکشن غزہ کا سب سے بڑا اسپتال ہے جو اسرائیلی حملوں کے کارن ٹھپ ہو گیا ہے. سنیکٹ آسنگ کے مہاسچیو انٹونیو گوٹریز نے غزہ کی استھتی کے بارے میں کہا کہ فلسطینی جنتا کی ساموہک سزا کا کسی بھی طرح سے اوچت پیش نہیں کیا جا سکتا. غزہ میں مانوی استھتی اوورنی ہے اور کہیں بھی کوئی بھی سرکشت نہیں ہے. فلسطینیوں کے خلاف اسرائیل کے اپرادھوں کی گمبھیرتا ایسی حالت میں ہے کہ حالیہ مہینوں میں اور اسرائیل دوارا یدھ جاری رکھنے اور فلسطینیوں کی ہتیا پر زور دینے کے ساتھ وبھن دیشوں نے اسرائیل دوارا کیے گئے اپرادھوں کی نندا کی ہے اور ان اپرادھوں کو ختم کرنے کی مانگ کی ہے. اس سمبندھ میں دکشن افریقہ نے انتراشٹریہ نیالے میں زائن شاسن کے خلاف نرسنہار کی شکایت بھی کی. دکشن افریقہ کی شکایت میں کہا گیا ہے کہ اسرائیل نے نرسنہار کی روک تھام اور سزا کے سمبندھ میں کنونشن کے پراودھانوں کا الگھن کیا ہے. اس شکایت کے بعد انتراشٹریہ نیالے نے فیصلہ سنایا ہے کہ اسرائیل کو انسانوں کے خلاف نرسنہار کو روکنے کے لیے آوشک اپائے کرنے چاہیے.
بھارت کی کیندر سرکار اور کسانوں کے مدھیہ وواد ابھی ختم نہیں ہوا ہے. ابھی بھی کسان دلی پہنچنے کا پریاس کر رہے ہیں. شمبھو سیما پر کسانوں اور سرکشا بلوں کے بیچ جھڑپ ہونے اور ڈرون سے آنسو گیس کے گولے چھوڑے جانے کے سماچار ہیں. کہا جا رہا ہے کہ 14,000 کسان 12,000 ٹریکٹروں کے ساتھ دلی کوچ کرنے کے لیے تیار ہیں. پوری جانکاری کے ساتھ دلی سے شمشاد کاظمی.
ایم ایس پی کو لے کر قانون بنانے کے کیندر سرکار کے پرستاؤ کو خارج کرنے کے بعد آج پنجاب کی شمبھو سیما پر ویرودھ پردرشن کرنے والے کسانوں نے کھڑی کی گئی رکاوٹوں کو ہٹانے اور دلی کوچ کرنے کا پریاس کیا، جنہیں تتر بتر کرنے کے لیے ہریانہ پولیس اور سرکشا بلوں نے ایک بار پھر آنسو گیس کے گولے داغے جس سے بھگدڑ مچ گئی. ڈرون سے آنسو گیس کے گولے چھوڑے گئے، لیکن کسانوں نے جب پتنگ اڑا کر ڈرون کو پھنسانے کا پریاس کیا تو ڈرون واپس چلے گئے. شمبھو سیما پر کسانوں کا ہجوم ہے جو اپنی مانگوں سے پیچھے ہٹنے کو تیار نہیں ہے. پولیس اور سرکشا بل بھی پوری طرح الرٹ ہے اور کسانوں کی گتیویدھیوں پر نظر رکھی جا رہی ہے. بتایا جاتا ہے کہ لگ بھگ 14,000 کسان 12,000 ٹریکٹروں کے ساتھ دلی کوچ کرنے کو تیار ہیں. اسی بیچ کیندریہ کرشی منتری ارجن سنگھ منڈا نے ایک بار پھر کسانوں کو پانچویں چرن کی وارتا کے لیے آمنترت کیا ہے. انہوں نے کسانوں سے شانتی برائے رکھنے کی اپیل کی ہے. کیندر سرکار کی پانچویں چرن کی وارتا کے نمنترن کے بعد کسانوں نے دلی کوچ کے کارکرم کو فی الحال روک دیا ہے. کسانوں نے پانچ فصلوں پر 5 سال کے لیے ایم ایس پی قانون بنانے کی کیندر سرکار کی پیشکش ٹھکرا دی ہے اور کہا ہے کہ جب تک ان کی سبھی 23 مانگیں پوری نہیں ہوتی، جن میں سوامی ناتھن آیوگ کی انوشنساؤں کا لاگو کیا جانا بھی شامل ہے، ان کا ویرودھ جاری رہے گا. سب سے بڑے وپکشی دل کانگریس نے بھی کسانوں کی ایم ایس پی کی مانگ کا سمرتھن کیا ہے. پارٹی پرمکھ ملک ارجن کھڑگے نے کہا کہ سبھی فصلوں کو تو نہیں، لیکن ضروری فصلوں کو ایم ایس پی کے دائرے میں لایا جانا چاہیے. ہریانہ پولیس پرشاسن شمبھو اور گھنوری سیماؤں پر شانتی بنائے رکھنے کے لیے پوری طرح चौकस है। किसानों के दिल्ली कूच के दृष्टिगत राजधानी नई दिल्ली में भी चौकसी बरती जा रही है और कई रास्ते बंद होने से आम लोगों को ट्रैफिक की कठिनाइयों का सामना करना पड़ रहा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओ, दिल्ली से शमशाद काजमी की इसी रिपोर्ट के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, आपने सुना कार्यक्रम राजनीतिक चर्चा और अब प्रस्तुत है साप्ताहिक कार्यक्रम आशा की किरण, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम आजकल।
आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, पिछले कार्यक्रम में हमने कहा था कि हजरत अली अलैहिस्सलाम ने फरमाया है कि जुहूर का इंतजार करो और अल्लाह की रहमत से ना उम्मीद न हो। यहाँ कोई ये कह सकता है कि हजरत अली अलैहिस्सलाम ने जुहूर की प्रतीक्षा के लिए कहा है, न कि जुहूर के लिए प्रयास करने के लिए। उसके जवाब में बहुत सी बातें कही जा सकती हैं। उसका एक जवाब यह है कि जिस तरह महान ईश्वर ने पवित्र कुरान में नमाज पढ़ने के लिए कहा है, परंतु नमाज से पहले वजू करने के लिए नहीं कहा है, मगर हर नमाज से पहले वजू किया जाता है और वजू के बिना कोई नमाज नहीं है। ठीक उसी तरह हजरत अली अलैहिस्सलाम ने जो ये कहा है कि जोहर की प्रतीक्षा करो, तो इसका ये मतलब नहीं है कि केवल दिल से प्रतीक्षा करो और महामुक्तिदाता के आगमन के लिए कोई प्रयास न करो। दूसरे शब्दों में जहां हजरत अली अलैहिस्सलाम ने जोहर की प्रतीक्षा के लिए कहा है, उसी शब्द में प्रयास भी निहित है, क्योंकि प्रयास के बिना सच्ची प्रतीक्षा की कल्पना भी नहीं की जा सकती।
इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि अगर तुम में से कोई मर जाए और वह महामुक्तिदाता की प्रतीक्षा में हो, तो वह उस व्यक्ति की भांति है जो कायम अर्थात महामुक्तिदाता के खेमे में उनके साथ हो। महामुक्तिदाता की वास्तविक प्रतीक्षा बहुत बड़ी नेमत है। जो इंसान महामुक्तिदाता के जुहूर की प्रतीक्षा करता है, इसके लिए जितना हो सकता है वह उतना प्रयास करता है। महामुक्तिदाता के जुहूर की प्रतीक्षा करने वाला जिहाद अर्थात ईश्वर की राह में जिहाद करने वाले की भांति है। पैगंबर इस्लाम की एक हदीस है जिसमें आप फरमाते हैं, जिसने हमारे बेटे कायम अर्थात महामुक्तिदाता का गैबत के दौरान इनकार किया, उसकी मौत जाहिल की मौत है। यानी महामुक्तिदाता की गैबत पर आस्था रखना वाजिब अर्थात अनिवार्य है। अगर इस आस्था के बिना कोई मर जाता है, तो वह इस्लाम से पहले अज्ञानता की मौत मरता है, यानी मुसलमान नहीं मरता है।
इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि अगर दुनिया को खत्म होने में केवल एक दिन बचेगा, तो अल्लाह उस दिन को कायम अर्थात महामुक्तिदाता के जहूर तक लंबा कर देगा। इमाम की हदीस से ये बात स्पष्ट है कि महामुक्तिदाता का जहूर होकर रहेगा। इसी प्रकार खुद महामुक्तिदाता की एक हदीस है जिसमें आप फरमाते हैं, हम तुम्हारी हालत से पूर्णतः अवगत हैं और तुम्हारी हालत से पूरी तरह बाखबर हैं। यानी हम तुम्हारी हालत से बेखबर नहीं हैं। जो इंसान महामुक्तिदाता का सच्चा प्रतीक्षक बनना चाहता है, उससे अपने समय के इमाम से भी मदद मांगनी चाहिए और उसे इस बात का पक्का विश्वास होता है कि उसके इमाम अर्थात महामुक्तिदाता उसकी विदित व निहित हालत से बेखबर नहीं है। और ये इमाम की शान के खिलाफ है कि महामुक्तिदाता का चाहने वाला उन्हें पुकारे और वे اس کی مدد نہ کریں۔ اسی پرکار امام زمان علیہ السلام ایک انیہ استھان پر فرماتے ہیں، میں اہل زمین ارتھات سموچے وشواسیوں کے امان و شر ہوں، جس طرح سے تارے آسمان والوں کے لیے امان و شر ہیں۔
کتنے خوش نصیب وہ لوگ ہیں جو مہامکتی داتا کے ظہور کی پرتیکشا کر رہے ہیں اور ان کے ظہور کے کام کر رہے ہیں۔ جو انسان اہل بیت وشیش کر امام زمان علیہ السلام کے پاون استتو سے لوگوں کو اوگت کراتا ہے، تو یہ کام بھی مہامکتی داتا کی پرتیکشا کی دشا میں کیے جانے والا ایک پریاس ہے۔ امام زمان علیہ السلام فرماتے ہیں، ہم تمہاری نگرانی و دیکھ بھال میں لیش ماتر بھی کمی نہیں کرتے ہیں اور ہم تم سے بے خبر نہیں ہیں، ورنہ تم مصیبتوں میں گھر جاتے اور دشمن تمہیں ختم کر دیتے۔
آشا کی کرن۔ مانوتا کے موکش داتا امام مہدی علیہ السلام پر سٹیک بحث پر آدھارت کارکرم آشا کی کرن۔ ہر ہفتے بدھوار کو
دوستو، جو انسان مہامکتی داتا کے ظہور کا سچا انتظار کرنے والا بننا چاہتا ہے، وہ امام زمان علیہ السلام کے ظہور پر پوری آستھا رکھتا ہے۔ پیغمبر اسلام کی ایک حدیث ہے جس میں آپ فرماتے ہیں، جس نے مہدی کے ظہور کا انکار کیا اس نے اسلام کا انکار کیا۔ پیغمبر اسلام کی اس حدیث سے یہ بات پوری طرح اسپشٹ ہے کہ مہامکتی داتا کے پاون استت اور ان کے ظہور پر آستھا رکھنا نہ کیول مومن کے لیے ضروری ہے بلکہ صحیح مسلمان ہونے کے لیے بھی واجب ہے۔ اس لیے اگر کوئی مہامکتی داتا کے ظہور کا انکار کرتا ہے تو پیغمبر اسلام کی حدیث کی روشنی میں اس نے اسلام کا ہی انکار کر دیا، اور اسلام کے انکار کرنے کا ارتھ 124,000 پیغمبروں، 12 اماموں اور سمست آسمانی کتابوں کا انکار ہے، جبکہ اسلام انتیم ایشوریہ دھرم ہے اور اس نے اپنے سے پہلے کے سمست آسمانی دھرموں کو اس پرکار سے پورا کیا ہے کہ انسان کسی دوسرے دھرم کا محتاج نہ رہے۔
اسلام دھرم کی ایک وشیشتا یہ ہے کہ وہ مومنوں کا آہوان کرتا ہے کہ وہ مظلوموں کی مدد کرے اور اتیاچاریوں سے دوری و بیزاری کرے۔ اگر دنیا کے مسلمان پوتر قرآن کے اس آدیش پر عمل کرتے ہیں تو آج دنیا میں مسلمانوں پر ہونے والے بہت سے اتیاچاروں کا انت ہو چکا ہوتا۔ مگر کھیت کے ساتھ کہنا پڑتا ہے کہ بہت سے مسلمانوں نہ کیول پوتر قرآن کے اس آدیش پر عمل نہیں کر رہے ہیں بلکہ وہ کام کرتے ہیں جو سچے مسلمانوں کی شان کے خلاف ہوتا ہے، اور مظلوموں کے بجائے وہ اتیاچاریوں کا ساتھ دیتے ہیں، اور اتیاچاریوں کا ساتھ دینا مظلوموں پر اتیاچار ہے۔ حدیث میں ہے کہ جو ویکتی کسی قوم کے کام سے راضی ہوتا ہے وہ اس میں داخل و شامل ہوتا ہے۔
جو ویکتی مہامکتی داتا کے ظہور کا سچا پرتیکشک بننا چاہتا ہے اسے اتیاچار اور اتیاچاری سے بیزار ہونا چاہیے۔ اگر کوئی ویکتی دوسروں پر ظلم کرتا اور ظالموں کے کاموں پر راضی رہتا ہے تو اس پرکار کا ویکتی کبھی بھی مہامکتی داتا کا سچا پرتیکشک نہیں بن سکتا۔ یہاں اس بات کا الیکھ ضروری ہے، اور وہ یہ ہے کہ کوئی یہ نہ سوچے کہ اگر غیر مسلمان پر اتیاچار کیا جائے تو کوئی بات نہیں ہے، ایسا بالکل نہیں ہے۔ اتیاچار اتیاچار ہے، چاہے سامنے والا کوئی بھی ہو، اس کا سمبندھ کسی بھی جاتی و دھرم سے کیوں نہ ہو۔ مثال کے طور پر چوری کرنا غلط کار ہے، چاہے مسلمان کے گھر ہو یا جیب کی چوری ہو یا غیر مسلمان کی۔
مہانیشور پوتر قرآن کے سورہ نساء کی 75 آیت میں ان مسلمانوں کی آلوچنا کرتا ہے جو ظلم سے مکتی پانے کے لیے مہانیشور سے مدد مانگنے والوں کی سہایتا نہیں کرتے ہیں۔ اسی پرکار حضرت علی علیہ السلام فرماتے ہیں، اتیاچاریوں کے دشمن و ویرودھی مظلوموں کے سہایک و مددگار بن جاؤ۔ جس انسان کے اندر اتیاچار اور اتیاچاری سے نفرت نہ ہو और वह मजलूमों का मददगार न हो तो इस प्रकार का व्यक्ति महामुक्तिदाता का सच्चा इंतजार करने वाला नहीं बन सकता।
दोस्तों, जो इंसान महामुक्तिदाता का सच्चा इंतजार करने वाला बनना चाहता है वो न केवल दूसरों पर अत्याचार नहीं करता बल्कि अत्याचार से पीड़ित लोगों की मदद करता है। ये जरूरी नहीं है कि जो इंसान मजलूम है, अत्याचार से पीड़ित है, वो मुसलमान भी हो। नहीं, इस प्रकार की कोई बात नहीं कही गई है। इस्लाम महान ईश्वर का धर्म है और महान ईश्वर के धर्म में किसी प्रकार का भेदभाव नहीं है। इस्लाम धर्म अत्याचार और अत्याचारी से बेजारी की दिशा में काम करने की प्रेरणा देता है। जो इंसान दूसरों पर अत्याचार करता है और अत्याचारी का साथ देता है, उसे अपने ईमान और इस्लाम पर पुनर्विचार करना चाहिए।
अत्याचार केवल यह नहीं है कि आप किसी की कोई चीज अन्यायपूर्ण ढंग से ले लें या वह आपकी कोई चीज ताकत के बल पर छीन ले, बल्कि यह भी जुल्म व अत्याचार है कि आप अपनी गलती का दोष किसी दूसरे के सिर पर मढ़ दें या अपना काम किसी दूसरे से करा लें। जो लोग अपना काम दूसरों से करा लेते हैं, यह काम अपने सिर का बोझ दूसरों के सिर पर लाद देने के समान है और यह भी जुल्म है। इसी प्रकार अगर कोई गलत कार्य या बात कर रहा है तो आप उसकी हाँ में हाँ मिला रहे हैं तो यह भी गलत व अत्याचार है।
जो इंसान महामुक्तिदाता का सच्चा प्रतीक्षक बनना चाहता है वो न केवल किसी पर अत्याचार नहीं करता है बल्कि जो भी दूसरों पर अत्याचार करता है उसका वो विरोध करता है और ये नहीं देखता है कि अत्याचारी कौन है। अगर कोई किसी पर अत्याचार कर रहा है और दूसरा इंसान ये सोचकर चुप हो जाता है कि अत्याचारी मेरा भाई या दोस्त है, तो इस प्रकार का मौन धारण करने वाला इंसान कभी भी महामुक्तिदाता का सच्चा इंतजार करने वाला नहीं बन सकता। अत्याचार और अत्याचारी से बेजारी महामुक्तिदाता के जहूर का इंतजार करने वाले की एक महत्वपूर्ण विशेषता है।
अत्याचार और अत्याचारी से बेजारी के लिए यह जरूरी नहीं है कि वह महामुक्तिदाता के जुहूर का इंतजार करने वाला ही हो, बल्कि जो सही अर्थों में इंसान और मुसलमान होगा वह अन्याय और अन्याय से बेजारी करेगा, क्योंकि इस्लाम धर्म की जीवनदायक शिक्षाओं में से एक अन्याय से दूरी व उससे परहेज है। अत्याचार वह बुरी चीज है जिसे कभी भी किसी सभ्य समाज पसंद नहीं करता है। इस्लाम की नज़र में समस्त इंसान इंसानियत की दृष्टि से बराबर हैं, चाहे उनका संबंध किसी भी जाति और धर्म से ही क्यों न हो। इसी प्रकार इस्लाम में मनुष्य होने की दृष्टि से महिला और पुरुष बराबर हैं, किसी को किसी पर वरीयता नहीं है। चाहे कोई काला हो या गोरा, धनी हो या निर्धन, गुलाम हो या आज़ाद, इस्लाम में श्रेष्ठता का मापदंड तकवा है। जिसका भी तकवा ज्यादा होगा महान ईश्वर की नज़र में उसका स्थान उतना ही ऊंचा व श्रेष्ठ होगा। अगर किसी की काली दासी का तकवा गोरे अमीर और आज़ाद इंसान से ज्यादा है तो महान ईश्वर की नज़र में उसका महत्व अधिक और वह अफजल है।
इस्लाम धर्म की शिक्षाओं के अनुसार जो इंसान महामुक्तिदाता का सच्चा प्रतीक्षक बनना चाहता है वो कभी भी किसी पर अत्याचार नहीं करेगा, वो किसी के साथ भेदभाव से काम नहीं लेगा, वो किसी को काले गोरे या धनी निर्धन के दृष्टि से नहीं देखेगा। यानी सबसे पहले वो अपनी सोच और आस्था को इस्लामी बनाएगा और उसके बाद महामुक्तिदाता का सच्चा प्रतीक्षक बनने की कामना और उसके लिए प्रयास करेगा।
दोस्तों, कार्यक्रम की समाप्ति से पहले महान ईश्वर से प्रार्थना करते हैं कि हम सबको अपनी सोच और आस्था को इस्लामी बनाने का सामर्थ्य प्रदान करें।
आप آج کل،
دوستو کارکرم آج کل میں غزہ سینما کے بارے میں سبا نامک سانسکرتک ایوم کلا سنستھان نے فلسطین کے سمبندھ میں ایک پردرشنی کا آیوجن کیا۔ سواتی اور قائم رضوی کا سلام سویکار کیجیے۔
سبا نامک سنستھا نے سانسکرتک ایوم کلا کے سمبندھ میں جس پردرشنی کا آیوجن کیا ہے اس کا شیرشک ہے فلسطین کا دکھد ڈھانچہ۔ راجدھانی تہران میں لگائی گئی اس پردرشنی میں فلسطینیوں پر کیے جا رہے اتیاچاروں کے سندرب میں ایران کے ویژول کلاکاروں کے کام کو پیش کیا گیا۔ یہاں پر فلسطینیوں کی اتیاچار گرست جنتا کے دکھوں اور اتیاچاروں کو چتروں، کیریکیچر اور پوسٹروں کے مادھیم سے چترت کیا گیا۔
اس بات کو سب لوگ بھلی بھانتی جانتے ہیں کہ فلسطینیوں کے ورودھ زائنیوں کے اتیاچار حالیہ دنوں سے وشیش نہیں ہیں۔ ان اتیاچاروں کا کرم پچھلے کچھ ورشوں سے نہیں بلکہ کچھ دشکوں سے لگاتار جاری ہے۔ یہ اتیاچار پچھلے 7 دشکوں سے بھی ادھک سمے سے کیے جا رہے ہیں اور اس دوران زائنیوں کے اتیاچاروں میں کمی یا بڑھوتری تو ہوئی لیکن یہ کبھی سماپت نہیں ہوئی۔
7 اکتوبر 2023 کے بعد سے زائنیوں دوارا فلسطینیوں کے ورودھ غزہ میں آرمب کیے گئے اتیاچاروں پر بہت سے کلاکاروں نے اور چرچت لوگوں نے نندا کرتے ہوئے فلسطینیوں کے سمرتھن کی گھوشنا کی۔ جن کلاکاروں نے غزہ میں فلسطینیوں کے ورودھ کیے جا رہے زائنیوں کے اتیاچاروں پر اپنی پرتکریائیں دی ہیں ان میں سے ایک کلاکار الفریڈ یعقوب زادے ہیں جو ایرانی مول کے ہیں۔ یعقوب زادے نے اویز زائنی شاسن کے بھیتر 30 ورشوں تک فوٹوگرافی کی ہے۔ فلسطینیوں کو کیندر بنا کر ان کے دوارا کیے گئے کام نے وشو خیاتی ارجت کر ڈالی۔
ایک انیہ کلاکار ہیں سید مسعود شجائی تباتبائی۔ وہ ایک کارٹونسٹ ہیں، انہوں نے کبھی بھی فلسطین کے مدے کو اندیکھا نہیں کیا ہے۔ کارٹون کے شیتر میں انہوں نے کافی کام کیا ہے اور اسی کے ساتھ انہوں نے اس بارے میں انتراشٹری استر کی پردرشنیوں کا بھی آیوجن کیا ہے۔ ادھارن سوروپ 2014 میں ایران میں غزہ کے وشے کو لے کر ایک انتراشٹری کمپٹیشن آیوجت کیا گیا تھا جس میں فلسطین سے سہانوبھوتی رکھنے والے بہت سے کلاکاروں نے بھاگ لیا تھا۔ اس کے اترکت 2005 اور 2015 میں تہران میں ہولوکاسٹ کے وشے پر کارٹون کا ایک انتراشٹری پرتیوگتا کا آیوجن کیا گیا تھا۔
کلا اور میڈیا ادیوگ میں سنیما کو بھی وشیش استھان حاصل ہے۔ سنیما جگت میں بھی زائنیوں کے اتیاچاروں کو اینیمیشن اور ڈاکیومنٹری کے روپ میں پیش کیا گیا ہے۔ ایران میں اسلامی کرانتی کی سفلتا کے 45 ورشوں کے باوجود فلسطین کے وشے کو لے کر کئی پرکار کی کلاؤں کا سرجن کیا جا چکا ہے جس میں انتفاضہ اور پرتیروت شامل ہے۔ 1988 میں مسعود کیمیائی نے فلسطین کے مدے کو لے کر پہلا کام آرمب کیا تھا۔ اس فلم میں یہودی ورودھی بھاونا کے ساتھ ہی اس سندرب میں زائنیوں کے اتیاچاروں کو پیش کیا گیا تھا۔
اس فلم کی کہانی تہران میں 1330 ہجری شمسی کے کال سے سمبندھت بتائی جاتی ہے۔ اس میں ڈینیل اور مونس نامک یہودی جوڑے کو دکھایا گیا ہے۔ یہ جوڑا وعدہ دیے گئے دیش کی یاترا کرنا چاہتا ہے۔ ان لوگوں کے چاچا زائنیوں کا ویرودھی ہے، اس لیے وہ اس جوڑے کے پلائن کا ویرودھی ہے۔ بعد میں ایک یہودی سنگٹھن ہاگانا کے مادھیم سے اس کی ہتیا کر دی گئی۔ یہ فلم سیدھے طریقے سے ایران میں مسلمانوں اور یہودیوں کی شانتی پورن جیون یاپن کی کہانی سناتی ہے۔ اسی کے ساتھ وہ زائنیوں کی یہودی ویرودھی نیتیوں کو بھی اجاگر کرتی ہے۔ اس کے بنانے والے نازیوں کے اتیاچاروں اور زائنیوں کے کریا کلاپوں کو ایک جیسا مانتے ہیں۔
آج کل
سن 1994 میں سیف اللہ داد نے ایک فلم بنائی تھی جس کا شیرشک تھا باز ماندے۔ یہ فلم اویز زایونی شاسن کے سمبندھ میں پہلی مانک فلموں میں سے ایک ہے۔ اس فلم کی کہانی ایک یوا دمپتی کے بارے میں ہے۔ یہ یوا دمپتی بیت المقدس میں اپنے بیٹے فرحان کے ساتھ رہ رہا ہوتا ہے۔ جب زایونی بیت المقدس پر حملہ کرتے ہیں تو وہ فرحان کے ماتا پتا کو مار ڈالتے ہیں۔ اسی بیچ پولینڈ سے پلائن کر کے آنے والا ایک یہودی پریوار ان کے گھر پر قبضہ کر لیتا ہے۔ ان کے یہاں کوئی بچہ نہیں ہوتا ہے، اس لیے وہ فرحان کو گود لے لیتے ہیں۔ وہ اس کو ایک کٹر یہودی کے روپ میں پالنا چاہتے ہیں۔
حالانکہ فرحان کی دادی ایک نرس کے روپ میں اپنے پوتے کو وہاں سے نکالنا چاہتی ہیں، گھر اور پوتے دونوں کو واپس لینے کے لیے وہ اپنا سنگھرش آرمبھ کرتی ہے۔ انتتہ فرحان کی دادی ایک کرانتیکاری گٹ میں شامل ہو جاتی ہے۔ بعد میں وہ اسرائیلیوں کو چوٹ پہنچانے کے لیے ایک بہت ہی خطرناک کاریکرم کو سفلتا پوروک انجام دیتی ہے۔ بہت سے جانکاروں کا ماننا ہے کہ یہ فلم فلسطین اور بیت المقدس کے وشے پر سینما جگت کے اتہاس کی بہت ہی مہتوپورن فلم ہے۔ ان کا یہ کہنا ہے کہ سیف اللہ داد نے بہت ہی سکشمتا کے ساتھ اس وشے کو درشانے کا پریاس کیا ہے کہ 20ویں شتابدی کے مدھی میں زائونیوں کس پرکار سے فلسطینیوں پر اتیاچار کیا کرتے تھے۔
ہے ام نامک فلم کا نردیشن محمد نے کیا ہے۔ اس فلم کی کہانی برٹن کے انجینئرنگ کے چھاتر پر آدھارت ہے۔ انجینئرنگ کا یہ چھاتر ہے ام نامک لڑکی سے وواہ کرنے کے لیے جنین کی یاترا پر جاتا ہے۔ وہاں پر دونوں کا وواہ ہو جاتا ہے۔ جب یہ دونوں وہاں سے نکلنا چاہتے ہیں تو زایونی ان پر حملہ کر دیتے ہیں۔ حملے میں ہیم کے پتی کو گرفتار کر لیا جاتا ہے۔ فلم کے انت میں ہیم اور اس کے پتی کو سوتنتر ہوتے دکھایا جاتا ہے۔
فلسطین کے وشے پر ایران میں بننے والی ہیم نامک یہ فلم انی فلموں کی بھانتی اس کو یدھ اور راجنیتک کھچاؤ سے الگ مانوی آیام سے دیکھتی ہے۔ یہ فلم اپنے درشکوں کو یہ بتانا چاہتی ہے کہ زائونیوں نے اویدھ ڈھنگ سے فلسطین کی دھرتی پر اتیکرمن کیا ہے۔ ایک فلم نرماتا ہے پرویز شیخ دادی، جنہوں نے شکارچی شمبے کے نام کی ایک فلم بنائی ہے۔ اس فلم میں بچوں کے پرشکشن کے بارے میں زائنیوں کی وچاردھارا کو پردرشت کیا گیا ہے۔
یہ فلم ایک انات بچے کے جیون کو لے کر بنائی گئی ہے۔ اس انات بچے کا دادا زائنیوں کا ایک بہت بڑا نیتا ہوتا ہے۔ اس بچے کو ایک مہینے کے لیے اس کی ماں سے الگ رکھا جاتا ہے۔ اس دوران اس بچے کو زائونیوں کے انترگت پرشکشن میں رکھا گیا۔ جب یہ بچہ ایک مہینے کے پرشکشن کے بعد واپس آتا ہے تو وہ بہت ہی ہنسک پروتی کا بن چکا ہوتا ہے۔ اب وہ ہنسک گتیویدھیاں کرنے لگتا ہے۔ یہ بچہ اتنا ادھک ہنسک ہو جاتا ہے کہ اس سے دوسرے لوگ بھی پریشان رہنے لگتے ہیں۔ کہانی کے انت میں یہ دکھایا جاتا ہے کہ ایک مہینے تک زائونیوں کا پرشکشن لینے والا بچہ اپنے ہی دادا کی ہتیا کر دیتا ہے۔
شیخ تادی بتاتے ہیں کہ اسرائیلیوں کی وچاردھارا کے ادھین اور زائونیوں کے ساتھ بات چیت کر کے ان کے بھیتر پائے جانے والے ہنسک پرورتی کا پتہ چلتا ہے۔ یہی وجہ ہے کہ ایران میں فلسطینیوں کے وشے پر بننے والی فلموں کی تلنا میں شکارچی شمبے نامک فلم کچھ الگ طرح کی ہے۔ فلم بتاتی ہے کہ زائونی سماج کے بھیتر کتنی امانویتا اور بھرشٹاچار پایا جاتا ہے۔ اس سے یہ بھی پتا چلتا ہے کہ زائونی سماج میں کس طرح سے بچپن سے ہی بچوں کا برین واش کر کے ان کو ہنسک بنایا جاتا ہے۔ اس میں ہم دیکھتے ہیں کہ ایک چھوٹا اور سادہ سا بچہ کس طرح سے زائونی پرشکشن کے انترگت انسان سے حیوان بن جاتا ہے۔
ایرانی کلاکاروں نے فلسطین کے وشے کو لے کر فلموں کے اترکت کئی سیریل بھی بنائے ہیں۔ ان میں سب سے ادھک مشہور سیریل چشمان آبی زہرا نامک ہے۔ اس کو ایران کے ٹی وی چینلوں کے مادھیم سے پیش کیا جا چکا ہے۔ اس کی ایک فلم بھی تیار کی گئی ہے جس کا ادگھاٹن فلسطینیوں کے جناندولن انتفاضہ سے سمبندھت کانفرنس میں ہوا تھا۔ اس کی کہانی کو مانوتا پریمی داستان کے انترگت پیش کیا گیا ہے جس میں فلسطینیوں پر زائونیوں کے اتیاچاروں کو وبھن آیاموں سے درشایا گیا ہے۔
اس فلم میں دکھایا گیا ہے کہ اسرائیل کے ایک بڑے ادھیکاری کے بچے کی خراب آنکھ کو بدلنے کے لیے ایک زائونی ڈاکٹر فلسطینی شرنارتھی شیویر میں جاتا ہے جہاں پر وہ ایسے فلسطینی بچے کی تلاش کرتا ہے جس کی آنکھوں کو اسرائیلی ادھیکاری کے بچے کی آنکھ میں لگایا جا سکے۔ فلم بتاتی ہے کہ کس پرکار سے اویدھ زائونی شاسن اپنا استتو تیار کرتا ہے، فلم کے حساب سے کس طرح سے ایک اسرائیلی ادھیکاری کے بچے کی خراب آنکھ کو ٹھیک کرنے کے لیے ایک فلسطینی بچے کی آنکھ چرائی جاتی ہے۔ یہ فلم اس بات کی بھی پشٹی کرتی ہے کہ اویدھ زائونی شاسن کس طرح سے فلسطینی بچوں کے انگوں کی تسکری کرتا ہے۔ تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انمتی دیجیے۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔